नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। आज विभिन्न कार्यक्रम गरी विश्व रेडियो दिवस मनाइँदैछ। यस वर्ष विश्व रेडियो दिवसको नारा नयाँ परिवेशमा बदलिदो रेडियो तय गरिएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 2012 विश्व रेडियो दिवस मनाउन शुरू गरिएको हो। स्पेनको प्रस्तावमा युनेस्को 36 सम्मेलनले 2011 नोभेम्बर 3 तारीकमा हरेक वर्षको फेब्रुअरी 13 तारीकलाई रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेबमोजिम आज रेडियो दिवस मनाउन लागि हो। नेपालमा भने विक्रमसम्म 2003 सालमा काठमाडौँमा रेडियो प्रसारण शुरू भए पनि औपचारिक रूपमा भने 2007 साल मंगसिर 28 गतेदेखि रेडियोको प्रसारण सञ्चालन भएको हो। औपचारिक रूपमा रेडियो नेपालको स्थापना भने 2007 साल चैत्र 20 गते भयो। भोजपुरमा 2003 सालमा रेडियोको प्रसारण शुरू भए पनि औपचारिक रूपमा 2007 साल मंगसिर 28 गतेदेखि प्रजातन्त्र रेडियोका रूपमा रेडियो सञ्चालन भएको इतिहास पाइन्छ। तत्कालीन प्रजातन्त्र रेडियो नै 2007 सालमा स्थापना भई हाल रेडियो नेपालका नामबाट परिचित छ। रेडियो नेपालले 2052 सालमा शुरू गरेको एफएम माध्यमको प्रसारण अहिले विस्तार भई निजीदेखि सामुदायिक स्वामित्वमा समेत गरी 800 हाराहारीमा सञ्चालनमा छन्। हाल देशका प्राय सबै जिल्लामा गरी 100 संख्यामा रेडियोहरू सञ्चालनमा छन्। तीमध्ये कतिपय निजी क्षेत्रबाट र कतिपय सामुदायिक स्वामित्वमा सञ्चालनमा रहेको तत्सम्बन्धी संस्थाहरूले बताएका छन्। यद्यपि यसको यकिन विवरण भने छैन। रेडियो दिवस, रेडियो प्रसारणका क्षेत्र, रेडियोको महत्व, सुधारका पाटा आदिमा आजको कार्यक्रममा हामी केन्द्रित हुनेछौं। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ सामुदायिक रेडियोहरूको विश्व संगठन अमार्कका एसिया पेसिफिक क्षेत्रीय संयोजक सुमन बस्नेत। हजुर बस्नेतजी,
नमस्कार। सन्तोषजी,
स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
मूलत अब आज विश्व रेडियो दिवस मनाइँदैछ। रेडियो दिवसका रूपमा यो दिवसलाई, आजको एक दिनलाई भनौँ न, मनाइरहनुको कारण चाहिँ के हो?
सन्तोषजी, सबैभन्दा पहिला तपाईँलाई र रेडियो सुनिरहनु भएको सबै श्रोताहरूलाई यो विश्व रेडियो दिवसको दिनमा म शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद मलाई कार्यक्रममा सरी गराउनु भएकोमा। यो अघि त हुन त यहाँले पनि भनि नै सक्नुभयो, सन् 1912 संयुक्त राष्ट्र संघको यो युनेस्को को प्रस्तावमा यो संयुक्त राष्ट्र संघको साधारण सभा 36 साधारण सभाले 13 फेब्रुअरीलाई विश्व रेडियो दिवस मनाउने निर्णय गरेको हो। यो यसको पछाडि पनि एउटा सानो कारण छ, त्यो चाहिँ के भनेदेखि 1946 सन् 1946 संयुक्त राष्ट्र संघले आफै एउटा युनाइटेड नेसन्स रेडियो भनेर सुरु गर्यो। त्यो रेडियोको शुरूआतको दिन 13 फेब्रुअरी थियो र त्यसै दिनलाई विश्व रेडियो दिवस भनेर मनाउन थालिएको हो। यो रेडियो विश्व दिवस मनाउनका पछाडिको एउटा केही प्रमुख कारणहरू छन्। त्यसमा सबभन्दा ठूलो कुरो त के भनेदेखि, यो रेडियो भनेको एउटा यस्तो संचारको यस्तो माध्यम हो जो सबैभन्दा लामो समयदेखि टिकिआएको छ र त्यो र यसलाई अर्को लामो कालखण्डसम्म जोगाइराख्नका लागि नयाँ सृजनात्मक विचारहरूलाई अघि सार्ने अनि रेडियो प्रसारणको विविधतालाई व्यापक बनाउने यो सर्वविधितै छ। रेडियो जसरी सुरु भयो आज त्यही स्वरूपमा छैन। हामी कहाँ नै हेर्ने हो भने पनि टेरेस्ट्रियल रेडियो अर्थात् जुन भनौँ न स्थलगत माध्यमबाट प्रसारण हुन्छ त्यो रेडियो त्यहाँबाट बदलिएर त्यो पनि कायमै छ। साथसाथमै इन्टरनेट रेडियो, स्याटेलाइट रेडियो इत्यादि विविध किसिमका रेडियोहरू अगाडि आएका छन्। त्यो विविधतालाई अझ व्यापक बनाउने र अर्को एउटा महत्त्वपूर्ण कुरो त के भन्दाखेरि बढीभन्दा बढी श्रोताहरूलाई रेडियो सुन्न आकर्षित गर्ने यस्ता विभिन्न उद्देश्यहरू राखेर यो रेडियो विश्व रेडियो दिवस मनाइन्छ। र अर्को एउटा महत्त्वपूर्ण कुरो जुन चाहिँ जुन बेला रेडियो यो विश्व रेडियो दिवस घोषणा गरियो त्यो घोषणा पत्रमै उल्लेख गरिएको के पनि छ भनेदेखि संचार माध्यमका रूपमा रेडियो प्रसारणको दायित्वभित्र पर्न आउने सबैभन्दा ठूलो कुरो भनेको समाजको विविधता, समाजभित्र पाइने विविध किसिमका विचार व्यवहार र विषयका विविधताहरूलाई समेट्न पर्ने जुन रेडियोको दायित्व छ त्यसका बारेमा निरन्तर स्मरण गर्ने रेडियो कर्मीहरू आफैले पनि र रेडियोका श्रोताहरूले पनि त्यो मागलाई अझ सशक्त रूपमा प्रस्तुत गर्न सक्ने आफूले सुन्ने रेडियोका सामुन्ने ती सबै उद्देश्यलाई समेटेर नै विश्व रेडियो दिवस मनाउन थालिएको हो।
विश्व रेडियो दिवस र नेपालको सम्बन्ध
हजुर
कसरी हेर्ने यसलाई?
नेपालले यो हामी सबैको लागि गौरवकै कुरो हो कि नेपाल विश्व रेडियो दिवसलाई सुरुदेखि नै बडो उत्साहका साथ सशक्त रूपमा अँगाल्ने राष्ट्रहरूमध्ये हामी पर्छौँ। सुरुमा युनेस्कोमा यो विश्व रेडियो दिवस मनाउन भनेर प्रस्ताव राख्ने चाहिँ स्पेन हो। त्यहाँको स्पेन ब्रडकास्टिङ एकाडेमी भन्ने एउटा संस्थाले, स्पेनिस रेडियो एकाडेमी भन्छन् त्यसलाई, त्यसले एउटा प्रस्ताव राख्यो। त्यही प्रस्तावलाई पछि औपचारिकता प्रदान गरिएर यो विश्व रेडियो दिवस मनाउन थालिएको हो र त्यसमा पहिलो वर्षबाटै रेडियोका हाम्रो नेपालमा रेडियोको विविधता र व्यापकता अत्यन्तै ठुलो छ, जुन कुरा हामी सबैलाई थाहा नै छ। आज रेडियो नेपालकोबाट सुरु भएको रेडियोको एउटा बलियो धरोहर फैलिएर त्यो भनौँ न एउटा रेडियो नेपालको रूपमा स्थापित भएको एउटा बलियो रूखको हाँगा बिङ्गा फैलिएर आज हामीका अघि यहाँले पनि भनिसक्नुभयो निजी क्षेत्रबाट, सामुदायिक गैर सरकारी क्षेत्रबाट रेडियोहरू स्थापना भएका छन्। इन्टरनेटमा कैयौँ रेडियोहरू छन्, टेरेस्ट्रियल रेडियोहरू कैयौँ छन्, नेपाल बाहिरबाट पनि नेपाली भाषामा रेडियोहरू प्रसारण हुन्छ, ती पनि समग्रमा नेपालकै रेडियोहरू नै हुन्। ती सबै रेडियोहरूले केही न केही कार्यक्रम गरेर हरेक वर्ष सुरुदेखि नै रेडियो विश्व रेडियो दिवस मनाउन थालेका छन् र ती कार्यक्रमहरू नेपालभित्र मात्रै सीमित छैनन्। नेपालबाट आयोजना गरिएका कार्यक्रमहरूमा हिजै पनि हामीले देख्यौँ कैयौँ यस्ता कार्यक्रमहरू भए जसमा विश्वका अन्य भागका रेडियो कर्मीहरू, रेडियो स्टेसनहरू पनि सहभागी भए। त्यस अर्थमा नेपालको त्यसै पनि यो विश्व रेडियो जगतमा एउटा गरिमामय स्थान नै छ। त्यसमाथि यो विश्व रेडियो दिवस मनाउन थालेदेखि हामीले त्यसमा एउटा त्यो परिचयमा एउटा नयाँ आयाम थपेका छौँ जस्तो लाग्छ मलाई।
अब बस्नेतजी, नेपालका रेडियोहरूको सन्दर्भमा अलिकति इतिहासमा जाउँ। 2003 सालमा भोजपुरमा रेडियोको प्रसारण सुरु भएको मानिन्छ। 2007 मंगिर 28 काठमाडौँमा रेडियो प्रसारण प्रारम्भ भएको भन्ने खालका इतिहासहरू छन्। 2007 सालको चैत्र 20 गते त रेडियो नेपाल स्थापना नै भयो। अब रेडियो नेपाल स्थापना भएदेखि हालसम्म रेडियोको भूमिका, रेडियोको महत्वलाई समाजका विभिन्न क्षेत्रमा रेडियोको जुन आवश्यकताको सन्दर्भ छ या रेडियोले जुन पहुँच पुर्याउन सक्छ, प्रसारणको पहुँच मात्रै होइन, त्यसले शिक्षा, स्वास्थ्य, राजनीति, अन्य अर्थ, समाजलाई जसरी प्रभावित पार्न सक्छ, ती क्षेत्रहरूमा रेडियोले आजसम्म के कसरी काम गर्यो त्यसको अलिकति समीक्षा गरौँ न।
समग्रमा भन्दाखेरि हामीले रेडियो नेपाललाई त नेपालमा रेडियोको कुरा सुरु गर्दाखेरि रेडियो नेपालको उल्लेख नगरी गर्न त सम्भवै छैन। म लगायत यस्ता आज धेरै मानिसहरू, श्रोताहरू हुनुहुन्छ, सायद अझ अघिल्लो पुस्ताको भन्नु पर्ला, जो रेडियो नेपालसँगै हुर्किनु भएको, हामी जुन बेला रेडियो नेपाल सुन्थ्यौँ त्यो बेला रेडियो सुन्ने परिपाटी पनि अलिक बेग्लै थियो। त्यति बेला रेडियो भनेको एउटा पारिवारिक गतिविधि जस्तो थियो। यो बीचमा रेडियो बस्थ्यो, वरिपरि परिवारका सबै सदस्यहरू बस्थ्यौँ र रेडियो सुन्थ्यौँ र त्यो त्यसले त्यो परिवारलाई एकजुट राख्नलाई, त्यो परिवारको विचारलाई एक खालको विकास गर्नलाई त्यसले ठुलो सहयोग गर्थ्यो। त्यो मनोरञ्जन होस् या विचारमूलक कार्यक्रमहरू हुन्, ती सबै कुरामा रेडियो नेपालको असाध्यै ठुलो भूमिका छ। जब नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भयो, यो पछिल्लो कालखण्डमा जसरी राजनीतिक परिवर्तनहरू भए नेपालको प्रसारण क्षेत्र पनि व्यापक रूपमा बदलिएर गयो। 45-46 सालमा जब त्यस बेलाको तत्कालीन सरकारले रेडियोलाई चाहिँ नागरिकको अझ नजिक पुर्याउने भन्ने खालको नीति लियो, त्यस बेलादेखि नै नेपालमा निजी क्षेत्रका र गैर सरकारी क्षेत्रमा पनि रेडियो स्थापना गर्नुपर्छ भनेर एउटा अभियान नै चल्यो र त्यसपछि चाहिँ नेपालमा व्यापक रूपमा रेडियोको परिवर्तन भयो। तर ती सबै परिवर्तनका पछाडि पनि रेडियो नेपालबाट लिएका सिकाइहरूको ठुलो एउटा महत्त्व चाहिँ रह्यो। अब पछिल्लो कालखण्डमा यो रेडियोका बारेमा एउटा बडो सशक्त र प्रख्यात भनाइ छ, त्यो के भनेदेखि रेडियो मात्रै यस्तो एउटा माध्यम हो, संचारको माध्यम हो, जसमा उत्पादक र त्यसका कन्ज्युमर र प्रड्युसर भनौँ न दुवै चाहिँ पक्ष एउटै हुन सक्छ। त्यो अरू कुनै पनि संचार माध्यममा सम्भव छैन या त्यति सहज छैन। टेलिभिजन होस् या छापा माध्यम होस् त्यो सम्भव छैन। त्यो कन्ज्युमर र प्रड्युसर, इन्फर्मेसनको, सूचनाको प्रयोगकर्ता र त्यसका उत्पादक एउटै हुने भनेको रेडियो माध्यममा मात्रै सम्भव छ र त्यही मन्त्रलाई अगाडि राखेरै नेपालमा आज स्थानीय रेडियोहरू पनि प्रशस्त खुलेका छन्। यो स्थानीय रेडियोहरू खुल्नुको पछाडि प्रमुख रूपमा दुईटा उद्देश्यहरू छन्। एउटा त के भनेदेखि स्थानीय रेडियो अभिव्यक्तिको स्वतन्त्रतालाई साँच्चै स्थानीय रूपमा स्थापित गराउनका लागि स्थानीय रेडियोहरूको असाध्यै ठुलो भूमिका छ। आफ्नो विचार सबै किसिमका मानिसहरूले, सबै किसिमका नागरिकले, सबै विविधताबाट आउनु, ब्याकग्राउन्डबाट आउनुभएको नागरिकहरूले आफ्नो विचारहरू अगाडि राख्नका लागि कुनै एउटा सशक्त माध्यम चाहिन्छ। त्यसका लागि सबैभन्दा सर्वसुलभ, सहज, सजिलो माध्यम भनेको रेडियो नै हो। अर्को स्थानीय रेडियोहरूको स्थानीय विकासमा ठुलो भूमिका हुन्छ। त्यहाँको स्वास्थ्यका कुराहरूमा होस्, त्यहाँका शिक्षाका कुराहरूमा होस्, त्यहाँका कृषिका कुराहरूमा होस्, जुन एक किसिमले भन्ने हो भने धेरै लामो समयसम्म रेडियो नेपालले धानी आएको थियो त्यही काम आज विकेन्द्रीकृत रूपमा स्थानीय रेडियोहरूमा पनि छरिएको छ र त्यो त्यसरी नै कामहरू पनि भइरहेको छ. त्यही कारण यो नेपाली नागरिकहरूले नेपाली समाजले रेडियोलाई असाध्यै उत्साहका साथ अँगालेको छ, त्यसमा लगानी गरेको छ, आफ्नो समय आफ्नो स्रोत त्यसमा लगानी गरेको छ र नेपालमा आज रेडियो असाध्यै फस्टाएको रूपमा छ.
रेडियोहरूको जुन संख्या छ पछिल्लो समयमा करिब 800 हाराहारीमा र यहाँले भने जस्तो बाहिर देश बाहिर रहेर नेपालीहरूका लागि प्रसारित रेडियोहरूको संख्याले गर्दाखेरि यकिन संख्या हामीसँग छैन. यी संख्यामा जसरी रेडियोहरू खुलेका छन् यी रेडियोहरूले सामग्रीको सन्दर्भमा आवश्यकताको सन्दर्भमा जस्तो अघि यहाँले एउटा महत्वपूर्ण सन्दर्भ उठाउनुभयो कि घर परिवारमा परिवारका सबै मानिसहरू छेउछाउमा बसेर बीचमा रेडियो राख्ने चाहिँ त्यो एउटा इतिहासबाट त्यो एउटा कालखण्डबाट हामी यहाँसम्म आइपुगेका छौं. अहिलेको सन्दर्भमा 800 चाहिँ हाराहारीमा रेडियोहरू छन् ती रेडियोका सामग्रीहरूका सन्दर्भमा पनि अलिकति समीक्षा गरौं न. ती सामग्रीहरू जुन ढंगले उठाउनु पर्ने हो रेडियो नेपालकै सन्दर्भमा पनि अलिकति छलफल गरौं कि ती सामग्रीहरू हामीले के कसरी पस्किरहेका छौं त्यसलाई बाहिरबाट के कसरी हेरिएको छ र अन्य एफएमहरू जो चाहिँ निजी चाहिँ स्वामित्वमा छन् या सामुदायिक स्वामित्वमा छन्. हजुर बस्नुहोस्
सन्तोषजी. यसमा कस्तो छ भनेदेखि छोटो कुरा त्यो एउटा जुन पारिवारिक रेडियोको इतिहास छ आज रेडियोको स्वरूप पनि बद्ल्यो. रेडियो एकदमै व्यक्तिगत माध्यम भएर गयो होइन, सबैजना कानमा हेडफोन लगाएर सुन्ने रेडियो भइदियो. परिवेश बद्ल्यो, समय बद्ल्यो, रेडियो सुन्ने परिपाटी पनि बद्ल्यो. आजको विश्व रेडियो दिवसको नारा पनि बद्लिँदो परिवेशमा नयाँ रेडियो नयाँ विश्वमा नयाँ रेडियो भनिएको छ. विश्व धेरै किसिमले बद्लिएको छ, रेडियो सुन्ने परिपाटी पनि बद्ल्यो होइन, त्यो आफ्नो ठाउँमा छँदैछ. अब अलिकति यहाँले जुन कुरा गर्नुभयो कन्टेन्टको कुरा, सामग्री जसरी रेडियोले पस्किरहेको छ त्यो रेडियो सान्दर्भिक छ कि छैन, कुन किसिमको सामग्री पस्किरहेको छ भन्ने कुरा त्यहाँनिर आएर चाहिँ मलाई के लाग्छ भने हामी जति पनि रेडियो नेपालकै बारेमा त म के यकिनका साथ भन्न सक्दिनँ, रेडियो नेपालका बारेमा मलाई भन्दा बढी यहाँलाई जानकारी छ, तर म जुन क्षेत्रमा काम गर्छु म सामुदायिक रेडियोहरूको विश्व संगठन अमार जुन विश्वभरिकै सामुदायिक रेडियोहरूको एउटा साझा संगठन हो, नेपालमै यसका 300 भन्दा बढी सदस्यहरू छन्, म ती सदस्यहरूसँग लगभग नजिकको सम्बन्ध राखेर काम गर्छु. मैले त्यहाँ देख्दाखेरि र केही निजी रेडियोहरूसँग पनि निरन्तर सम्पर्कमा रहने एउटा वातावरण छ र कामको सिलसिला पनि त्यस्तै छ भनौँ न. त्यसबाट के बुझिन्छ भनेदेखि हाम्रो एउटा अलिकति कमजोर पक्ष भनेको चाहिँ फिडब्याक मेकानिजम जसलाई भन्छौँ नि, रेडियो कार्यक्रम हामी निरन्तर रूपमा बजाइरहेका छौँ, त्यो रेडियो कार्यक्रमको प्रभाव कस्तो परिरहेको छ, त्यो रेडियो कार्यक्रम सुनेर श्रोताहरूले कस्तो धारणा बनाउनु भएको छ, कुन रेडियो कार्यक्रम कति श्रोताले सुन्नुहुन्छ, कुन रेडियो कार्यक्रम बढी श्रोताले सुन्छन् या सुन्दैनन्, कुन रेडियो कस्ता खालका रेडियो कार्यक्रमहरू बढी मन पराइएका छन् या कतिपय रेडियो कार्यक्रमहरू कसैले सुन्दै सुन्दैनन् कि, त्यसबारेमा हामीलाई त्यति स्पष्ट रूपमा थाहा छैन. त्यो हाम्रो एक किसिमले भन्नुहुन्छ भने त्यो कमजोर पक्ष हो र त्यो नहुनुको कारण पनि छ. रेडियो प्रसारणलाई मोनिटर गर्न असाध्यै गाह्रो छ, यसको अनुगमन गर्ने काम यहाँलाई, यहाँ आफै रेडियोकर्मी हुनुहुन्छ यहाँलाई पनि यो कुरा अवश्य अवगत होला, यो असाध्यै गाह्रो काम छ र खास गरिकन 800-700 रेडियोहरू जुन ठाउँमा बज्छन् त्यहाँ हरेक रेडियोलाई अनुगमन गर्न कुनै केन्द्रीय रूपमा गर्न त एकदमै गाह्रो छ. रेडियोहरूले आफै गर्नको लागि त्यो स्रोत रेडियोहरूसँग खर्च गर्न सक्ने क्षमता छैन. हाम्रा रेडियोहरू एकदमै नाजुक अवस्थामा चलेको स्थिति छ. यो त नेपालमा भन्नलाई चाहिँ हामी सामुदायिक रेडियो र निजी व्यापारिक रेडियोहरू भन्छौँ, सबै रेडियोहरू व्यापारिक रेडियोहरूले पनि प्रशस्त पैसा कमाएका छन् जस्तो मलाई लाग्दैन. यो एक किसिमले भनौँ न यो एक खालको प्यासनबाटै चलेको नै हो, यो एक भित्री एउटा मान्छेलाई एउटा हुन्छ नि उत्साह, केही काम गरौँ भन्ने उत्साहले नै मात्रै चलेको हो यो स्रोत. यसको आमदानी हेर्ने हो भने सायद त्यसरी चलेको छैन होला. र त्यो फिडब्याक मेकानिजम असाध्यै कमजोर भएको भएर हामीलाई स्पष्ट रूपमा थाहा छैन कि हाम्रा कार्यक्रमहरूको प्रभाव के छ र सामान्यतया मान्यता के हो भनेदेखि एउटा सशक्त फिडब्याक मेकानिजम हुनु पर्यो. कार्यक्रम बजिसकेपछि हामीले तत्कालै त्यो कार्यक्रमको प्रभावका बारेमा थाहा पाउनु पर्यो ताकि थप कार्यक्रम जुन बनाइन्छ त्यसमा त्यहाँबाट अघिल्लो कार्यक्रमबाट आएको फिडब्याकको जुन रिजल्ट छ त्यो रिजल्ट परिणाम चाहिँ त्यो फेरि निर्माण गरिने कार्यक्रममा त्यसको अंश त्यहाँ समावेश होस्, त्यसले त्यसमा प्रभाव पारोस् र कार्यक्रम फेरि नयाँ ढङ्गबाट अगाडि बढोस् भनेर. र मलाई लाग्छ अब हामीले अलिकति ध्यान दिनुपर्ने भनेको पनि त्यही नै हो. फिडब्याक मेकानिजम कसरी गर्ने भनेर. अर्को कुरा यसमा के पनि जोडिन आउँछ भने नीतिगत रूपमा पनि हामी एक खालको अस्पष्टताको स्थितिमा छौँ. नेपालमा यतिका धेरै रेडियोहरू भइसके, बल्ल 2073 सालको आम संचार नीतिमा मात्रै आएर हामीले पहिलो पटक रेडियोको क्लासिफिकेसन वर्गीकरण गऱ्यौँ. पहिलो पटक हामीले सार्वजनिक सेवाका रेडियोहरू पनि हुन्छन्, निजी क्षेत्रबाट सञ्चालित रेडियोहरू पनि हुन्छन् र सामुदायिक रेडियोहरू पनि हुन्छन् भनेर त्यहाँ त्यसलाई भनौँ न त्यसको परिचय दियौँ. रेडियोको विविधतालाई हामीले स्वीकार्यौँ स्पष्ट परिचय दिएर. अब बाँकी के रह्यो त भन्दा त्यो तिनै अडियो, त्यो आम संचार नीति आयो, त्यो एकदमै महत्त्वपूर्ण, त्यो हाम्रो लागि एउटा महत्त्वपूर्ण अगाडिको अगाडि बढेको कदम थियो भनौँ न त्यो. तर अब थप गर्नुपर्ने कामहरू बाँकी छन्. त्यो भनेको के त भन्दाखेरि ती तिनवटा जुन वर्गीकरण गऱ्यौँ हामीले सार्वजनिक सेवा, निजी क्षेत्र र सामुदायिक नीति भनेर, तिनलाई कसरी सञ्चालन गर्ने त भन्ने बारेमा पनि त्यसको नियमावलीहरू, त्यसका बारेमा स्पष्ट ऐनहरू, नीति नियमहरू आउन बाँकी नै छ. त्यो नआएसम्म पनि त्यसले केही हदसम्म रेडियोहरू कसरी सञ्चालन हुन्छन्, रेडियोहरूले कस्तो खालका सामग्री पस्किन्छन् भन्ने कुरालाई मा अलिकति अस्पष्टता नै रहन्छ.
हजुर, यही बीचमा जस्तो भनौँ न 2046 पछि जसरी चाहिँ निजी क्षेत्रका आम संचार माध्यमहरूलाई पनि जुन महत्व दिने सरकारले नीति ल्यायो, त्यसको आवश्यकता बोध गर्यो र त्यो क्रममा अहिले अब 800 हारारीमा रेडियोहरू छन्। तर यसको यसलाई लिएर चाहिँ विभिन्न खालका फरक फरक दृष्टिकोणहरू पाइन्छ। जस्तो यसको सामग्रीहरूकै सन्दर्भमा पनि अब राजनीतिक चेतनाको चरण एउटा हुन्छ, त्यो चरणमा चाहिँ नेपालका सामुदायिक एफएमहरूले, नेपालका रेडियोहरूले समग्रतामा निकै राम्रो काम गरे भनेर त्यसको प्रशंसा भएकै छ। तर सरकारले चाहिँ के भन्छ भने होइन, सामुदायिक एफएमहरूले चाहिँ राजनीतिक सन्दर्भहरू भन्दा पनि विकासका अन्य सन्दर्भ, साक्षरताको सन्दर्भ, अन्य चाहिँ भनौँ न जनचेतनाको सन्दर्भ, स्वास्थ्यको यति ठूलो चाहिँ समस्या छ, हामी कहाँ अहिले पनि झाडा पखालाको समस्या छ, अहिले पनि हामी चाहिँ घरमा चर्पी नभएका चाहिँ घरहरू थुप्रै छन्, यस्ता खालका जुन आधारभूत कुराहरू छन् यतातिर चाहिँ सामुदायिक रेडियोहरू अथवा अन्य रेडियोहरू पनि, रेडियोहरूको ध्यान त्यतातिर जानुपर्ने हो। तर त्यो भएन, जतिखेर पनि राजनीति विषयलाई नै भनौँ न महत्व दिइयो भनेर हिजोदेखि सरकारले भन्दै आएको हो र अहिले पनि सरकारले त्यही नै भनिरहेको छ। अब यसमा रेडियोहरूका तर्फबाट चाहिँ सोच्नुपर्ने कुरा के छ, अथवा हामीले जे गरिरहेका छौँ ठिकै गरिरहेका छौँ, अथवा हामी कहीँ न कहीँ हामीले चाहिँ आफूलाई रूपान्तरित गर्नुपर्छ?
सन्तोषजी, वास्तविकता अलिक फरक छ। सरकारले, यहाँले जुन सरकारले यस्तो सोचेको छ भन्नुभयो, त्योभन्दा वास्तविकता निकै फरक छ। नेपालमा जति पनि सामाजिक अभियानहरू यो पछिल्लो कालखण्डमा गएको 20-25 वर्षमा, नेपालमा सामुदायिक रेडियो, पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा स्थापना भएकै आउँदो वर्ष 25 वर्ष पुग्दैछ। यो क्रममा नेपालमा सामाजिक अभियानहरू जति पनि अगाडि बढेका छन् त्यसमा रेडियो, सामुदायिक रेडियो, विशेष गरिकन सामुदायिक रेडियोको असाध्यै ठुलो स्थान छ। सायद अलिक चर्चामा रहने राजनीतिक कार्यक्रमहरू, राजनीतिक विषयवस्तुहरू बढी चर्चामा रहने परिपाटी छ, त्यो स्वाभाविक पनि हो, सबैको चासोको विषय पनि हो, त्यसले गर्दा चर्चा त्यसैको हुन्छ, सबैको ध्यान त्यसैले आकृष्ट गर्छ, त्यो अलग कुरा होला। तर तपाईँले अलिक मसिनो रूपमा हेर्नुभयो र रेडियोहरूले आफ्नो समय कस्ता कार्यक्रममा बढी खर्चेका छन् भनेर हेर्नुभयो भने म दावाका साथ भन्न सक्छु, रेडियोहरूले बढी समय सामाजिक अभियानहरूमै खर्चेका छन्। महिला सशक्तिकरणका अभियानमा, कृषिसँग सम्बन्धित अभियानमा, अन्य सामाजिक स्वास्थ्यका अभियानमा, शिक्षाका अभियानमा, अहिले नै पनि हेर्नुहोस् न, नेपालमा जति पनि यो पेन्डेमिक लकडाउनको कालमा विद्यार्थीहरू स्कुल जान पाएनन्, पढ्न पाएनन्, त्यसमा ग्रामीण नेपालमा अझै पनि शिक्षालाई अगाडि बढाउने यो कालखण्डमा, यो पेन्डेमिकको कालखण्ड महामारीका बेलामा पनि शिक्षाको शिक्षा ग्रहण गर्ने, सिक्ने सिकाउने काम नरोकियोस् भन्नका लागि रेडियोहरूको असाध्यै ठूलो भूमिका छ। रेडियोहरूले नै अगाडि बढाइरहेका छन् दूरशिक्षाका कार्यक्रमहरू। त्यसले गर्दाखेरि त्यो राजनीतिक कार्यक्रममा मात्रै बढी जोड दिए भन्ने कुरो होइन। फेरि कहाँनिर राजनीति सकिन्छ र सामाजिक कार्यक्रम सुरु हुन्छ भन्ने कुरो पनि त आफैमा एउटा ठूलो छलफलको विषय हो। राजनीति र समाजको त असाध्यै नजिकको एक किसिमले भन्यो भने अन्योन्याश्रित सम्बन्ध नै छ नि। हामी राजनीतिक दलका कुरा गर्दाखेरि मात्रै राजनीति हुने भन्ने छैन, शिक्षाको राजनीति, समाजका अन्य आयामहरूका राजनीतिका कुराहरू पनि छन्। मुख्य मूलत रूपमा ग्रामीण समुदायलाई, अझ खास गरिकन सीमान्तकृत पछाडि पारिएका समुदायहरूलाई लाई सचेत बनाउने, उहाँहरूको आवाजलाई अगाडि ल्याउने, जसको आवाज पहिला अगाडि आउँदैन थियो त्यो आवाजहरूलाई प्रधानता दिएर अगाडि सार्ने काममा स्थानीय रेडियोहरूको जुन भूमिका छ त्यो त अतुलनीय नै छ।
त्यसको सर्वत्र प्रशंसा भएकै छ. मैले त्यो अघि पनि त्यो कुरा उल्लेख गरेको थिएँ. अबको चरण जस्तो यहाँले उल्लेख गर्नुभयो, म यो नारामा पनि केन्द्रित भइरहेको छु कि नयाँ परिवेशमा बदलिँदो रेडियो. अब हामीले के त्यसलाई केही परिवर्तन गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने सन्दर्भहरू छ? जस्तो अलि बढी कन्टेन्टमा कुरा गर्दाखेरि अलि बढी चाहिँ कन्टेन्ट हामी यतातिर दिउँ, अथवा अब हाम्रो ध्यान यतातिर अलिकति बढी केन्द्रित होस् भन्ने खालको केही आवश्यकता देख्नुहुन्छ कि अथवा अहिले जे हामी गरिरहेका छौँ त्यो नै ठिक छ भन्ने हो?
होइन, त्यस्तो त हुँदै होइन. जहिले पनि निरन्तर विकासको क्रमलाई रोक्न त्यो आवश्यकता नै हो, त्यो प्रमुख एउटा आवश्यकता नै हो. यसपटक पनि यहाँ जुन विश्व रेडियो दिवसको नारा छ, नयाँ विश्व नयाँ रेडियो, त्यस अन्तर्गत पनि इनोभेसन अर्थात् सृजनशीलतालाई प्राथमिकता प्रदान गरिएको छ. त्यो भनेको रेडियो कर्मीहरूले, रेडियोको प्रविधि पनि बदलिँदै गएको छ. रेडियो कर्मीहरूले जसरी सामग्री पस्किनुहुन्छ त्यसको परिपाटी पनि बदलिनुपर्छ, त्यसमा पनि नयाँ सोच आउनुपर्छ भन्ने कुरालाई नै त्यसले इङ्गित गर्न खोजेको हो. त्यसो हुनाले नयाँ 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 सोचलाई ल्याउनै पर्छ, त्यसमा शङ्कै छैन. तर जति रेडियोको तहमा जति नयाँ सोचको आवश्यकता छ, नयाँ नयाँ किसिमका विचारहरूको आवश्यकता छ, त्यति नै ठुलो आवश्यकता नेपालमा अब नीतिलाई पनि स्पष्ट गर्न आवश्यक छ. नीति र व्यवहारको असाध्यै नजिकको र गहिरो सम्बन्ध हुन्छ. त्यसो हुनाले हामीले नीतिलाई जहाँको त्यहीँ छाडिदिने र रेडियोमा मात्रै रेडियोको तहमा मात्रै परिवर्तन होस् भनेर चाहना राख्न त्यो फेरि तर्कसङ्गत नहुन
सक्छ.
हामीले अब मलाई लाग्छ अब हामीले गर्नुपर्ने भनेको नीतिको तहमा नै हो. जस्तो म एउटा सानो उदाहरण यहाँलाई प्रस्तुत गर्न चाहन्छु. नेपालमा इन्टरनेटको प्रयोग या सामाजिक सञ्जालको प्रयोगको सम्बन्धमा अहिले व्यापक छलफलमा छ. त्यस सम्बन्धी केही नयाँ नियमावली आउने, निर्देशिका आउने या नीति नै आउने भन्ने कुराहरू पनि केही समय अगाडिदेखि नै हामीले सुनिआएका हौँ. एउटा पाटो त्यो छ भने त्यो एकदमै आवश्यक कुरो पनि हो. इन्टरनेटको प्रयोग कसरी हुने, सामाजिक सञ्जालको प्रयोग कसरी गर्नुहुन्छ, कसरी गर्नुहुन्न, त्यसका सीमाहरू के हुन् भन्ने बारेमा केही न केही धारणा, नीतिगत धारणाहरू अघि हरेक राष्ट्रमा आउँछ, हाम्रो देशमा पनि अवश्य आउँछ. तर साथसाथै अर्को यथार्थ के पनि हो भने आज हाम्रा रेडियोहरू पनि जति पनि छन् उहाँहरू एफएममा मात्रै ब्रडकास्ट गर्नुहुन्न. हाम्रा स्थानीय रेडियोहरू एफएममा मात्रै ब्रडकास्ट गर्नुहुन्न, ती रेडियोहरू इन्टरनेटमा पनि छन्. र इन्टरनेटमा हामी कहाँ अहिले परिपाटी के छ भने रेडियोले एफएममा जे बजाउँछ त्यही सामग्रीलाई इन्टरनेटमा पनि राख्छ. र त्यसो हुँदाखेरि एफएम सुन्न नसक्ने टाढा टाढा बसेका नेपालीहरू, विदेशमा बसेका नेपालीहरूले पनि त्यही कार्यक्रम, त्यही रेडियोको, त्यही स्थानीय रेडियोको कार्यक्रमलाई इन्टरनेटमा पनि सुन्न सक्नुहुन्छ. अब इन्टरनेटको नीति छुट्टै, एफएम रेडियोको नीति छुट्टै आउने हो भने त हाम्रा एफएम रेडियोहरू त दोहोरो नीतिको मारमा पर्छन्, त त्यो फेरि न्यायसङ्गत हुँदैन. त्यसो हुनाले हाम्रा कैयौँ नीतिहरू व्यवहार धेरै अगाडि बढिसकेको छ, नीति आउन ढिला भइसकेको छ. र अब नीति ल्याउँदाखेरि हामीले यी कुराहरूलाई पनि विचार गरेर ल्याउनुपर्छ. त्यसो हुनाले अबको आवश्यकता भनेको म फेरि पनि दोहोऱ्याउन चाहन्छु, नीतिगत स्पष्टता नै हो. हामीले स्थानीय रेडियोको सञ्चालन कसरी गर्ने, त्यसमा पनि खास गरिकन सामुदायिक रेडियो र निजी क्षेत्रबाट सञ्चालित रेडियोहरूको सञ्चालन कसरी हुन्छ, त्यसको फ्रेमवर्क के हो भन्ने बारेमा स्पष्टता ल्याउनुपर्छ. त्यसका लागि नीतिगत स्पष्टता अति नै आवश्यक भइसक्यो.
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
धन्यवाद सन्तोषजी.
उहाँ हुनुहुन्थ्यो सामुदायिक रेडियोहरूको विश्व संगठन अमार्कका एसिया पेसिफिक क्षेत्रीय संयोजक सुमन बस्नेत. अन्तर्सम्वादमा हामीसँग कुराकानी गर्नुहुँदै आज विभिन्न कार्यक्रम गरी विश्व रेडियो दिवस मनाइँदैछ, नयाँ परिवेशमा बदलिदो रेडियो नारा तय गरिएको छ, नेपालमा 2007 साल चैत्र 20 गते औपचारिक रूपमा रेडियो नेपाल स्थापना भई प्रसारण शुरू भएपछि रेडियोको इतिहास शुरू भएको मानिन्छ. अहिले देशभर 800 को संख्यामा करिब करिब हाराहारीमा रेडियोहरू रहेका छन्. यिनै विषयमा आज हामी अन्तर्सम्वादमा केन्द्रित भयौं. प्राविधिक मित्र राजु थापासहित म सन्तोष रेग्मी बिदा हुन्छु. अवस्त, नमस्कार.